अस्सलाम वालेकुम नाज़रीन, मैं इस वक्त आर्मी पब्लिक स्कूल के सामने खड़ा हूँ और ये बड़ा मुश्किल है आपको बतलाना कि हम ये तसव्वुर कर सकें कि ये जगह जो दरसगाह है वहाँ पर किस किस्म की खूरेजी हुई और उसके बाद वहाँ के हालात क्या हैं। हम आपको स्कूल के अंदर लेके जा रहे हैं, लेकिन सिर्फ इस हद तक कि हम आपको प्रोग्राम का तारुफ करवाना चाहते हैं। जो ऑडिटोरियम है जहाँ पर खून की होली प्यारे मासूम बच्चों के साथ खेली गई, वो मीडिया के जरिए आप तक उसकी कहानियां पहुंच चुकी हैं। मेरा मकसद आपको दोबारा उन्हीं जगहों पर ले जाना नहीं है जो आप बारहा टेलीविजन के तवसत और अखबारात के तवसत जान चुके हैं, देख चुके हैं, भाप चुके हैं। मेरा मकसद आपको ये बताना है कि यहाँ पर जो सानिया हुआ उसकी तफसीलात में जाने की कितनी ज़रूरत है, लेकिन उसके साथ जो कबाहत जुड़ी हुई है वो ये कि 132 ऐसी कहानियाँ हैं जिनके ऊपर आप अगर आप तवज्जो दें तो आपका जब्त जो है उसका बंधन टूट जाता है। 132 से कहीं ज़्यादा ऐसी कहानियां हैं जिनको अगर आप बयान करने लगें तो शायद सालों बीत जाएं और उनका गम आप कैप्चर ना कर पाएं। लेकिन बहुत ज़रूरी है कि हमने ये कहानियां बयान करनी हैं, क्योंकि इस बयान के अंदर ना सिर्फ वो तफसीलात छुपी हुई हैं जिनके ज़रिए हम दहशतगर्दों और उनकी दरिंदगी के मकासद जान सकते हैं, बल्कि अपनी कोताहियों के हवाले से भी बात कर सकते हैं। मैं इस प्रोग्राम में नाज़रीन आपके सामने हसन जेब के ख़ानदान की एक कहानी रखूंगा। ये उन सैकड़ों बच्चों की नुमाइंदगी करती है ये कहानी जो पिछले कई सालों से इस तमाम मामले के अंदर अल्लाह को प्यारे हो चुके और बिलखसूस इस वाक़े में पाकिस्तान की तारीख का बदतरीन सानहा उस हवाले से उनकी हेडलाइंस बनी। हसन जेब 10वीं जमात में भी प्रमोट हुआ था, बड़ा फरबा बच्चा था, खेलने कूदने वाला बच्चा था, खाने पीने वाला बच्चा था। जब हम उनके घर पहुंचे तो वहां पर लोगों का एक हजूम मौजूद था, तमाम मोहल्ला और मोहल्ले के उस पार टाउन्स के रहने वाले लोग वहां पर आए हुए थे और ताज़ियत कर रहे थे। हमने भी वहां पर इस दुनिया से ज़बरदस्ती छीन लिए जाने वाले फूल की मगफरत की दुआ की। उनके बाप के बराबर में बैठकर मैं आपको बता नहीं सकता कि मेरे दिल की हालत क्या थी। बहरहाल सहाफत का तकाजा ये है कि अपने जज्बात का इजहार भी आप करते रहें, लेकिन जो बात आपको बतलानी है उस पर से नज़र भी ना उठाएं। उसके बाद हमने अपनी ब्यूरो चीफ खैबर पख्तूनख्वा फरजाना अली को साथ लिया, क्योंकि हम उनकी वालदा से बात करना चाहते थे और पिछले तवील अरसे से इस किस्म के मामलात कवर करते हुए मुझे इस बात का शदीद एहसास रहा है कि जब ख्वातीन से आपने बात करनी होती है तो उसके लिए खातून रिपोर्टर का मीडियम आपको इस्तेमाल करना चाहिए। तो फरजाना वॉज वेरी काइंड, उन्होंने हमारे साथ मामला तय किया कि सवाल जवाब किस किस्म के करने हैं और उनकी वालदा के साथ हमने बात का आगाज़ किया। जिस कमरे में हम नाज़रीन इस वक्त मौजूद आपको नज़र आ रहे होंगे उस कमरे में आपको इस तमाम सानहे के 5 और 6 बड़े बड़े मामलात नज़र आएंगे। आपको वालदा का दुख भी नज़र आएगा, आपको बाप के सर पर टूटने वाला पहाड़ भी नज़र आएगा, आपको भाई की सिसकियाँ भी नज़र आएंगी और वालदा के पीछे आपको एक बहन भी छोटी नज़र आएगी जो बिल्कुल खामोशी के साथ समुंदरों से ज़्यादा गहरे और दरियाओं से कहीं ज़्यादा वसी पानियों पर से भरे हुए आंसू बहा रही थी। इस कमरे के अंदर आपको गुस्से वाले रिश्तेदार भी नज़र आएंगे, इस कमरे के अंदर आपको चचा भी नज़र आएगा और लोग सवाल उठाते हुए नज़र आएंगे। आइए हम बात का आगाज़ करते हैं हसन जेब की वालदा की कहानी से। हमने तय ये किया था कि हमने उनसे सवाल नहीं करने, जो बात कर पाएंगी अपने दिल से अपने ख़ानदान की इजाज़त से उनकी मौजूदगी में वो हम चलाएंगे, जो बात वो नहीं करना चाहती हम उनसे सवाल नहीं पूछेंगे। उनके बराबर में हसन जेब का वो भाई भी बैठा हुआ था जो इस दहशतगर्दी में से अल्लाह का शुक्र है बच निकला, लेकिन जिस तरीके से वो माँ के घुटने के साथ चिपका हुआ था आप उससे अंदाज़ा लगा सकते हैं कि उसकी कैफियत क्या होगी। आइए इस कमरे के अंदर से वो कहानी सुनते हैं जो उन तमाम बच्चों की कहानी है, उन तमाम ख़ानदानों की कहानी है जो हम सब आपको सुनाना चाहते हैं लेकिन सुनाने की सकत नहीं रखते। एक कहानी आज के प्रोग्राम और हमारा पर्सपेक्टिव वाजे करने के लिए काफ़ी है। हसन जैब की वालदा से हम बात कर रहे हैं।
उसको बहुत शौक था, मैं बहुत बड़ा इंसान बनूंगा, मैं मुल्क की खिदमत करूंगा, फौज में जाऊंगा, खाने पीने वाला बच्चा था, हम लोग 3 टाइम का खाते, वो 6 टाइम का खाता था, उसको भूख बहुत लगती थी, अंधेरे से बहुत डर लगता था, मेरा हंसता खेलता बच्चा गोलियों से छलनी छलनी कर दिया इन्होंने। मेरे बच्चे से क्यों नहीं है मैं कल कौन से स्कूल इसको भेजूंगी मैं किस माह में कैसे भेजूंगी इसको स्कूल के आगे पढ़े किस दिन से कहूंगी जाओ मुसा स्कूल जाओ छुट्टी नहीं करो और पढ़ाई तुम्हारी जाया हो रही है मैं कैसे भेजूं इसको घर बैठे हुए सेफ्टी नहीं है हमारे बच्चों की आ जाते हैं 5-5 रुपए 1 लाख रुपए देते हैं मैं उनको 5 देती हूँ मुझे मेरा बच्चा ला के लौटा दे किसी की जानों की कीमत 5 लाख रुपए हो सकती है आके हमसे ले 10 लाख ले 5 करोड़ ले हमारे औलादे हमें दे दे ये तो उन माँ से पूछे जिनकी गोदे उजड़ी हुई है उन पे क्या गुजर रही है
15 साल 15
मूछे भी नहीं निकली थी उसकी अभी तो उसकी मूछे भी नहीं निकली थी
अभी तो मासूम बच्चा था वो चिड़ियों से खेलता था तोतो से
परिंदे उसके 3 दिन से खाना नहीं खा रहे भूखे बैठे हुए नहीं खा रहे कुछ भी नहीं खा रहे
उनके आगे बाजरा पड़ा हुआ
परिंदों का शौक था तोते उसने पाले हुए वहाँ पे 1 मिनट उनसे जुदा नहीं होता था घर आता था और बस अपने पास बिठा के उनको खिलाता था एक ही प्लेट में वो भी खाते थे और उसके तोते भी खाते
और अब जब से वो शहीद हुआ है तोते कुछ भी
नहीं खा रहे बिल्कुल भूखे है जाके देखें तोते कुछ भी नहीं खा रहे बाहर पिंजरे से निकलते नहीं है वो पिंजरे के अंदर जाते नहीं थे आप वो बाहर ही निकल रहे
सबसे पहला बच्चा वो था जिसको गोली लगी थी
सबसे पहला बच्चा मैंने स्ट्रेचर पे देखा है टीवी में
इतना अच्छा
और सबसे फ्रंट पे जो उन्होंने मारा है तो पहला बेटा मेरा बताया और मैं इन सबको कहती हूँ स्कूल में नहीं ढूंढो बच्चा मेरा गया स्ट्रेचर पे मैंने देखा उसको हॉस्पिटल में देखो वो स्कूल में नहीं है
आपने खुद
मैंने खुद टीवी पे देखा है पूरे 11:30 बजे वीडियो लगी और टीवी पे मैंने खुद देखा है
अच्छा आपको जब खबर मिली तो आप लोगों ने फौरी तौर पर
टीवी ऑन कर
ताकि आपको प्रॉपर एक इन्फॉर्मेशन मिलती है और वहाँ भी कुछ लोगों को भेज दिया
वहाँ इनके अब्बू को मैंने फोन की कि जाके पता करो स्कूल में कि पता चला है कि दहशत गर्द आए हैं तो वो गए मेरे इनके पापा खड़े रहे स्कूल के बाहर लेकिन जब मैंने टीवी पे देखा है तो मैंने कहा हमजा पापा को कहो कि वो स्कूल में नहीं है वो उसको हॉस्पिटल में देखो मैंने उसको स्ट्रेचर पे देखा है मुझे सारे कहते हैं वो नहीं है मैंने कहा नहीं मैंने खुद देखा है उसको मेरे बच्चे को लेके जा रहे थे वो मूव नहीं कर रहा था हरकत नहीं थी उसमें अगर वो तड़पता मुझे पता चलता वो जिंदा है वो नहीं था जिंदा उसकी डेड बॉडी थी जिंदा नहीं था वो पहली गोली में उसने कितनी चीखें मारी होगी मम्मा मुझे बचा लो मेरे बगैर 1 मिनट नहीं रहता था वो तो सोता भी मेरे साथ उसको इतना डर लगता था लाइट चली जाती मम्मा मुझे अंधेरे से डर लगता है जंप लगा के मेरे पास आके लेट जाता मैं कहाँ से लाऊंगी हसन को मेरा फूल जैसा बच्चा मिट्टियों के नीचे चला गया समझ नहीं आ रही कि भाई का है मैंने कहा पता करके आते ना चारों तरफ देखते कहते मम्मा टीचर ने हमें पीछे से निकाला है जहाँ जाते हो जाओ स्कूल से निकल जाओ पीछे से हमें निकाला है इसने अपने हाथों लाशें।
जी बिल्कुल।
आपका जो सेक्शन था जहां आप मौजूद थे और ऑडिटोरियम कितना दूर था?
थोड़े फासले पे था बस।
मतलब कितने कदम के फासले पर था? आप वहां भाग के पहुंच सकते थे?
जी वहां,
वो मैंने देखा है कुछ सेपरेट भी है एक बिल्डिंग।
जी वहां पे जाके पहुंच सकता था लेकिन मुझे कोई इजाजत नहीं देगा था ना जाए।
अच्छा, आप जब ये फायरिंग की पहली आवाज आपने सुनी, आप उस वक्त क्लास में थे?
जी हम क्लास में थे।
अच्छा, कौन सी क्लास है आपकी?
सेवंथ क्लास।
सेवंथ। तो टीचर ने आपको पहले इंस्ट्रक्शन क्या दी थी कि क्या करें आप लोग?
उन्होंने हमें पहले से ट्रेनिंग दी हुई थी, जो भी फायरिंग हो या अर्थक्वेक आए तो जमीन पे लेट जाते होते हैं।
अच्छा,
तो हम उसी टाइम फायरिंग से आवाज आई तो हम जमीन पे लेट गए।
जमीन पे लेट गए थे। और कितनी देर आप लोग इसी तरह रहे थे?
दो घंटे।
दो घंटे तक?
जी।
फिर दो घंटे के बाद क्या हुआ? इस दौरान सिर्फ फायरिंग की आवाजें थी या ब्लास्ट भी हो रहे थे?
फायरिंग की, ब्लास्ट की, दोनों थी।
दोनों की आवाजें आ रही थी। तो फिर दो घंटे बाद क्या हुआ?
दो घंटे बाद फिर आर्मी वाले आए, फौजी, और हमें ले गए स्कूल से। रास्ता दिखा के ग्रिल तोड़ी थी और दीवारें तोड़ी थी और हमें वहाँ से ले गए थे।
आप वो पीछे से डिफेंस के रास्ते से गए? डिफेंस पार्क में जो बच्चे पहुंचे थे?
जी वहाँ पे हम थे।
अच्छा, वहाँ पे आप थे। फिर वहाँ से आपके रिश्तेदारों ने, मम्मी पापा ने,
मामू ने लेके आए थे?
मामू लेके आए थे। अच्छा, भाई के हवाले से जो पहली इन्फॉर्मेशन आपको मिली वो कहाँ पे मिली थी?
वो मुझे घर में आके मिली थी।
घर में आके मिली थी। तो स्कूल में आप सिर्फ आप और आपका भाई पढ़ते थे?
जी भाई पढ़ते थे।
अच्छा,
और मेरा कजन भी था स्कूल में, वो भी मेरे साथ आया।
अच्छा, वो भी आप ही के सेक्शन में था? वो
नहीं, हमारे सेक्शन में था, वो कॉलेज में सेकंड ईयर में था।
तो वो खैरियत से है?
जी सही, जी खैरियत से।
अच्छा, मुझे ये आपसे पूछना था कि पहले भी आपके कॉलेज में एक दफा एक मिसाइल भी गिरा था?
जी, वो बम भी पकड़ा गया था तो सबको निकाल दिया था स्कूल से।
अच्छा, बम भी पकड़ा गया था। तो सिक्योरिटी कैसी होती थी आपके कॉलेज की?
सिक्योरिटी तो तेज होती थी लेकिन जब से बम पकड़ा गया था तब भी तेज थी।
ये जो मैंने दो गेट मेन देखे हैं इस तरफ से ना, जो वर्सक रोड की तरफ से जाते हैं, तो इसके ऊपर कितनी सिक्योरिटी होती थी?
इधर तीन गार्ड्स होते थे मेन गेट पे। मेन गेट पे तीन गार्ड्स होते थे और उस दूसरी साइड पे एक गार्ड होता था।
दूसरी साइड पे एक गार्ड। और ये जो इतनी बड़ी लंबी दीवार थी वो ताकाल की तरफ से भी मिली हुई और फिर डिफेंस की, यहाँ पर कोई सिक्योरिटी नहीं होती थी?
नहीं, वहाँ पे नहीं होती थी।
अच्छा, कुछ आपकी टीचर से कल मेरी एक बात हो रही थी तो उन्होंने कहा कि कुछ ऐसे थ्रेट्स भी आई थी हमें, इंतजामिया ने मीटिंग भी की थी, तो बच्चों को कुछ होता है ना हिफाजती इकदाम के लिए आपको सिखाया जाता
जी,
है
जी,
बच्चे, ये बताएं कि अभी आप ज़रा खौफ आता होगा, इतना बड़ा वाकया आपने गुजारा, तो अभी आपको कोई जरूरत है? आप किसी से बात करना चाहते हैं? माँ बाप से भी बात करते होंगे, कजन से भी बात करते होंगे? ज्यादा बात किया करो, अंदर ना रखना, जितनी बात कर सको थोड़ी थोड़ी, जितनी थोड़ी थोड़ी बात कर सको उतना ज्यादा बेहतर होगा, ठीक है ना? भाइयों से, बहनों से, कजन से बात किया करो, अंदर ना रोकना, ठीक है? आप बड़े बहादुर बच्चे हो ना, आप गैर मामूली तौर पर बहादुर बच्चे हो। ये बड़े बड़ों का जो है ना कलेजा दहल जाता है, जो आपने देखा है ना, ये याद रखना हमेशा। तो देखो, आप बहुत बहादुर बच्चे हो और ये हम सिर्फ आपका हौसला के लिए या आपकी वालदा के हौसला के लिए नहीं कह रहे, हमने ये चीजें देखी हुई हैं, आप बहुत बहादुर हो, ये याद रखना हमेशा। अल्लाह आपको खुश रखे। अमा जी, आप मैं कुछ ऐसा नहीं कह सकता क्योंकि मेरे पास कुछ कहने को नहीं है। मैं आपको सच्ची बात बता रहा
हूँ।
जी बिल्कुल, मेरी भी मुलाकात
थी, मैं अपने आप को
जी जी आई आप बैठ।
आप घरों में आ रहे हैं, जा रहे हैं, सब वालदैन से मिल रहे हैं और आपकी तो माशाल्लाह पॉलिटिकल लीडर के साथ भी काफी इन्फ्लुएंस है, बैठना चुनना है, आप हुकूमत क्या कर रही है? आप उस माँ को आपने सुना है, वो कहती है कि मैं अपने बच्चे को स्कूल कैसे भेजूँ? हुकूमत क्या कर रही है इस बारे में? हमें पैसों से लगाव नहीं है, पैसों से इनके बच्चे वापस नहीं आ जाएंगे, हमें सेफ्टी सिक्योरिटी चाहिए कि कल को ये बच्चे स्कूल जाएंगे तो ये वापस आएंगे, कल को हमारी जनरेशन बढ़ेगी, यहीं पे सब गुलाब मरते जाएंगे।
देखिए, आपने अभी जो बात की है ये हम कल से खास तौर पर बात कर रहे हैं, यही कर रहे हैं, और मैं पिछले ज़ाती तौर पर मेरे दोस्त जो हैं और मेरी पुलिस जो हैं 10 साल से यही बात कर रहे हैं कि लोगों को एक चीज़ चाहिए होती है, वो होती है जान का तहफ़्फ़ुज़। اور جو ریاست جان کا تحفظ نہیں دے سکتی نا تو اس کے بارے میں لوگوں کے ذہن میں سوال یا نشان آ جاتے ہیں. یہ روزانہ نہیں ہو سکتا اور یہ 10 سال سے ہو رہا ہے.
جی
میرے پاس آپ کے سوال کا کوئی جواب نہیں کیونکہ میرا اپنا سوال بھی یہی.
ہم یہاں پہ ہم اپنی آواز نہیں اٹھا سکتے. آپ آ جائیں گے, آپ ہمارے سورسز ہیں اور آپ کے ذریعے ہم کچھ بول سکتے ہیں, اپنی آواز اٹھا سکتے ہیں. تو ہماری آپ سے ریکویسٹ ہے, ان والدین کے ذریعے ہماری ریکویسٹ ہے کہ خدا را کچھ کرو ہمارے لیے. کل کو ہمارے بچے مرتے جائیں گے, ہم کیا کریں گے؟ ہم تو یہیں پہ ہماری نسلیں ختم ہو جائیں گی. ہم کل کو اپنے بچوں کو کیا بتائیں گے کہ جی یہ ہمارا پشاور ہے, یہاں پہ تو سب کچھ ڈسٹرکشن ہو رہی ہے, ہمیں افغانستان کی جنگ میں فالتو میں ڈالا جا رہا ہے اور ہم ان کی جنگ لڑے اور ہمارے خاندان کے بچے مر رہے ہیں.
ہمارے بچے گئے, میرا جوان پوتا گیا 25 سال کا ضرب عضب میں, وہ وہاں پہ کھڑا ہے, ہم وہاں پہ لڑ رہے ہیں, ہمارے بچے چھوٹے پھول جیسے بچے اور ہمارے بچوں کی یہ حالت ہو رہی ہے. میرا وہاں لیفٹیننٹ پوتا ہے, وہ لگ ان کے سامنے کھڑا ہوا سینہ تان کے, میرا داماد کھڑا ہوا ان کے آگے سینہ تان کے,
اس سے وہ ہمیں روک لیں گے.
روک لیں گے,
یہ تو ہجڑوں کی فوج تھی, یہ ہجڑوں کی فوج تھی جنہوں نے بچوں کو اس طرح مارا ہے. آئے ہم ماؤں سے ملے, میرا بیٹا بھی ادھر تھا, میرا بیٹا بھی پیپر دے رہا تھا, کہتے ہیں مما موت اندر بھی تھی موت باہر بھی تھی, دونوں جگہ موت تھی, لیکن وہ جس طریقے سے کہتے ہیں مما, میں نے کہا اگر میری زندگی ہے تو میں ان بموں میں سے بھی نکلوں گا. اس ہجڑوں کی فوج تک میری آواز پہنچائیں, ہمارے فیس ٹو فیس آئیں, انہیں ہر ماں باہر ملے گی. ابھی ویسے بھی بچوں کے بغیر ہماری زندگی کچھ نہیں ہے, کچھ نہیں ہے ہماری زندگی, لیکن انہیں ہر ماں ان کے سامنے نہ ملے تو پھر ہم کیسے مسلمان ہیں؟ یہ مسلمان نہیں ہے, یہ کوئی نہیں ہے, یہ کوئی اہل کتاب نہیں ہے, یہ ہجڑے تھے, یہ ہجڑوں کی فوج تھی جنہوں نے بچوں کو اس طرح مارا. اگر یہ انسان ہوتے, ان کے دل ہوتا, کوئی سافٹ کارنر ہوتا, ایسا کوئی نہیں تھا, ہمارے سامنے آئے, ان تک میری آواز پہنچائیں, ہم ان کو سامنے ملیں گے. اس طرح کھڑے ہوئے ان کو ساری مائیں ملیں گی, کتنوں کو ختم کر لیں گے, مٹھی بھر انسان اتنے کروڑوں اماموں کے کتنے مار لے گی, کتنے بموں کے دھماکے کر لیں گے. اس وقت ہمارے سامنے آئے, وہاں سنا گیا کہ ایک بچے نے دیکھا ہے سب کو مرے ہوئے, پھر بھی اس نے کرسی اٹھا کے ماری ہے, اس میں ایک کتنے سے بچے میں جذبہ ہے,
اس کی آنکھوں میں گولیاں.
ابھی تو ہر ماں زخمی ہے, ہر ماں شیرنی بنی ہوئی ہے. بلائیں ان کو, میری آواز ان تک پہنچائیں کہ سامنے آئے ہمارے, میں دیکھوں کہ کیا کر لیں گے, کیا بگاڑ لیں گے یہ لوگ ہمارا, کتنوں کو مار کے خوش رہیں گے. لا الہ الا اللہ کا زور ہے ہمارے ساتھ, ربیع الاول کا مہینہ آنے لگا ہے, ہمارے حضور کی نظر ہے ہم پہ. میرا یہ جو بھانجا تھا, یہ عاشق رسول تھا, یہ میلادوں کے پیچھے جان دیتا تھا, اس نے اس کے لیے میلاد ارینج کریں گے. ہم ان کے لنگر کھاتا تھا, سعیدوں کی جو کاٹ پہ بیٹھ کے لنگر مانگتا تھا کہ بی بی جان میرے لیے لنگر بھیجیں, بی بی جان میرے لیے لنگر بھیجیں. ہم ہارنے والوں میں سے نہیں ہیں, صرف ہمارے سامنے آئے. یہ جو کام انہوں نے کیا یہ چھپ کے کیے, ہمارا اتنا اتنا بچہ ان کے ساتھ لڑائی کرنے کے لیے تیار ہے, تیار ہیں ہم لوگ. آپ کو نہیں پتا, یہ ایک ماں کا درد نہیں ہے, جن کا کوئی بچہ بھی نہیں گیا وہ پھر بھی رو رہی ہے, خون کے آنسو رو رہی ہے. یہ حکومت کے 5 لاکھ 10 لاکھ ہمارے بچے لوٹا دیں گے؟ ہمارے بچے نہیں لوٹا سکتے. نواز شریف کی بیٹی مریم نواز کو گولی لگی ہوتی, وہ اس طرح بیٹھا ہوتا, وہ اس طرح بیٹھا ہوتا. کلثوم نواز کو گولی لگی ہوتی, وہ اس طرح بیٹھا ہوتا. تمہاری تکلیفیں کرنے سے, تمہارے سب کچھ کرنے سے کتنے درد کا ازالہ ہوگا؟ تم کیا کر سکتے ہو؟ تمہاری وجہ سے 4 بندے اور مرے ہیں, کیونکہ تم دورہ کرنے آئے ہو, ساری جگہ بلاک ہو گئی ہیں, ایمبولینسوں کو اندر نہیں جانے دیا گیا. کیوں؟ کہ جی وزیر آ رہے, صدر آ رہے, وہ آ رہے, سب راستے بند ہیں. جو اپنے بچوں کو ڈھونڈ رہے تھے وہ بھی مر گئے. یہ ہے ہماری حکومت. کتنوں کو منہ دکھاؤ گے تم لوگ؟ کتنے نقاب ڈالے ہوئے تم لوگوں نے اپنے اوپر؟ ایک دفعہ ان کے کسی بچے کو گولی لگے. ہم لوگ مری میں تھے, بیلون والا کھڑا تھا, اس سال کی بات کر رہی ہوں. اس طرح انہوں نے بیلون والے کو دھکا دیا. کیوں؟ کہ اوپر سے سی جی حمزہ نام ہے اس کا, وہ تشریف لا رہا تھا, حمزہ شہباز شریف اوپر سے تشریف لا رہا تھا, بیلون والوں اور سٹوں والوں کو انہوں نے دھکے دے کے گرایا. کیوں؟
جو آپ کو بول رہا ہے, میرے پاس سوال نہیں.
بس میں کیا بولوں, بس میرا بیٹا چلا گیا, اس نے کیا دیکھا تھا؟ وہ تو ایک کلی تھا, وہ تو پھل رہا تھا, پھول بن رہا تھا. اس نے تو ابھی ڈاکٹر بننا تھا یا انجینئر بننا تھا. ہماری تو یہ خواہش تھی, ہمارا بیٹا بڑا ہو جائے, ڈاکٹر بنے, خواہش انجینئر بن جائے. اس کو ہم نے پالا پوسا 16 سال, اس لیے کیا کہ ہمارے بیٹے کو وہاں سے گولی مار دی جائے. ہمارا سکون دیکھے نا, یہ میری وائف ہے, یہ میں ہوں, اور میرے بہن بھائی کیا حال ہے ان کا, کیا حال ہے. ہمیں تو نیندیں بھی نہیں آتی, ہم ساری رات جاگے ہوتے ہیں, نیند بالکل نہیں آتی, سامنے ہی ہوتا ہے وہ, ایک سر ہر طرف نظر آتا ہے, گھر ہوتا ہے یا اسکول ہے, ٹیچر آتا تھا یا کاری جیسا بات ہے پڑھتا تھا, اتنا اس کا لگن تھا پڑھنے سے کہ میں کچھ بنوں گا بنوں گا. اس کا یہ سلا دیا ہمیں انہوں نے, ہماری نئی نئی فصلیں اگ رہی ہیں, یہ کاٹ رہے ہیں, یہ طالبان کاٹ رہے ہیں یا دہشت گرد کاٹ رہے ہیں, ہمیں یہ سلا گورنمنٹ دے رہی ہے, ہمیں کیا تھا واپس دے رہی ہے, فیسیں ہم دے رہے ہیں, ڈبل ڈبل فیسیں ان کے سرکاری اسکولوں میں دے رہے ہیں. صرف یہ گارڈ نہیں رکھ سکتے, پورے آرمی اسکول میں ٹوٹل 6 گارڈ ہیں, 6 گارڈ ہیں اور 1100 لڑکے ہیں, اور ان کا 1 کروڑ سے ابھاؤ ان کی فیسیں آتی ہیں. اگر یہ 20 گارڈ بھی رکھ دیتے تو کچھ بھی نہ ہوتا. ہم گورنمنٹ سے اور کیا کہیں, گلے ہی کریں گے, شکوہ کریں گے, کیا کریں گے, تو یہ چلتا رہے, کمیشن بٹھا لیں گے, وہ فیصلے ہوئیں گے ہوئیں گے. میں تو یہ کہہ رہا تھا کہ پرسوں پرائم منسٹر نے یہ کہا کہ سزا موت برقرار رکھی ہے, وہ آپ نے رکھ تو لیا, کمیشن بٹھا لیا, آپ کل آرڈر کر دے 50 کروڑ پھانسی چڑھا دیتے. یہ تو پھر اوپر سے ٹیلیفون امریکہ سے آئے گا کہ بھائی یہ اسٹاپ کر دو, پھر یہ سلسلہ اسٹاپ ہو جائے, کوئی پھانسی کسی کو نہیں ملے گی.
اگر آج آپ کو یہ بتانا ہو کہ بطور باپ, یہ بطور والدہ, آپ سارے بطور رشتے دار, آپ کا بچہ واپس نہیں آ سکتا, وہ اللہ کو پیارا ہو گیا, اللہ نے اپنی امانت واپس لے لی, جن درندوں نے درندگی کی ان کا حساب جو ہے وہ خدا بن تعالیٰ کرے گا, اس وقت اگر آپ کو بتانا ہو کہ میں آپ کیا چاہتے ہیں تو وہ کیا ہو, اگر آپ کے پاس طاقت ہو آج اس وقت کچھ کرنے کی تو آپ کیا کریں؟
میں تو کہتی ہوں سب مل کے جائیں وزیر اعلیٰ, اس کو آگ لگا دیں. میں نے اس دن بھی کہا کہ سب مائیں, سب ماؤں کے خاندان جائیں اور آگ لگا دیں, ہمیں نہیں چاہیے یہ حکومت جس میں ہمارے بچوں کی حفاظت نہیں ہے. 2 دن میں میرا بھائی بوڑھا ہو گیا ہے, وہ میرا بھائی بیمار اس کے ساتھ بیٹھ کے روتا رہتا ہے, اس لیے اس کے تو پھول جیسے بچے بہت لاڈلے پہلے ہوئے نہیں تھے, پھر اللہ تعالیٰ نے دیا اس دن کے لیے, ہم کیا کریں گے؟ آپ طلعت بیٹے ان کے دل میں گھس کے دیکھ سکتے ہیں کہ اندر کیا ہے اس ماں کے دل میں, بتاؤ آپ کیا چاہتے ہیں؟
کیا چاہتا ہوں میں, بیٹا تو لوگ مجھے نہیں, بیٹا تو لوگ نہیں دے سکتے, میں نہیں کرے گی, میں نہیں کرے, کچھ نہیں کرے گی گورنمنٹ,
میں نہیں کرے گی, سلی نہیں دے سکتا,
گورنمنٹ کچھ نہیں کر سکتی, کچھ نہیں کر سکتے, یہ ہمارے بچے ہی مرتے رہیں گے, ہم یہ تڑپ تڑپ کے دیکھتے رہیں گے,
لیکن یہ مرتے رہیں گے. آپ دیکھیں نا جی کہ اسکول میں صرف بچے مرے نہیں ہیں, ان کے ساتھ کیا ہوا ہے وہ آپ کو پتا ہے؟ استانی کو, ان کی ٹیچر کو چھوٹے بچوں کی کلاس کے سامنے اس کے پہلے بال صاف کیے, پھر اس کو آگ لگا دی. دیکھیں وہ ہمارے گاؤں کی ہے وہ, اور اس کو پھر آگ لگا دی تاکہ وہ چھوٹے چھوٹے بچے اس کو دیکھ کے دیکھیں اور اسی طرح مر جائیں, اور ہوا ایسے کہ کئی بچوں کے دل ہی بند ہو گئے, گر پڑے ادھر. یہ کہاں کا وہ, پھر انہوں نے پوچھا بچوں کو, سب سے پوچھا تم کس کے بیٹے ہو, جس نے کہا میں فوجی ہوں, میرا باپ فوجی ہو, اس ان کے ساتھ کیا کیا وہ پتا ہے آپ کو؟ ان کے سینے چیرے, ان کے ہاتھ کاٹے, اعضاء ان کے کاٹ کے ٹکڑے ٹکڑے کیے, باہر پھینکے. یہ ہے ہمارا ملک.
میں آپ سے وعدہ کرتا ہوں کہ پرومس کریں, یہ بات آپ ٹی وی میں بتائیں گے کہ دنیا کو پتا چلے. نواز شریف کی جو پراپرٹی ہے لندن میں, میں نے اپنی آنکھوں سے دیکھی ہے. لندن میں ایک علاقہ ہے مے فیئر, جہاں پہ گورے مہنگے امیر سے امیر ترین گورے پراپرٹی افورڈ نہیں کر سکتے, وہاں پہ حمزہ شہباز اپنے 10 ملین پاؤنڈ کے فلیٹ میں رہتا ہے, اس کے ہوٹلز ہیں. تو ان کے پاس اربوں روپے پڑے ہوئے وہاں پہ پراپرٹیاں بنانے کے لیے, اربوں روپے پڑے ہوئے وہاں پہ اپنے یہ دھندے چلانے کے لیے. یہ لوگ ان میں سے 5% بلکہ 2% آ کے یہ لوگ یہاں پہ سیکیورٹی پہ لگائے تو کل جیسے یہ بچے بچ جائیں گے ہمارے, کل کو ہماری نسلیں اگیں گی یا نہیں, ایسی برباد ہوتی جائیں گی. ان کی ملے کھڑی ہوئی ہیں سوریا میں, ان کی آپ میں بتا نہیں سکتا.
صرف میری بات سنیں, صرف نواز شریف نہیں, سب عمران خان کو دیکھ لیں, یہ وزیر اعلیٰ کو دیکھ لیں یہاں کے, یہ باقی جو یہ آپ کے سامنے آئے تھے, یہ عدیل صاحب جو سارے آئے تھے, یہ سب مطلب کون بتائیں, کوئی بھی غریب نہیں ہے ان میں,
کوئی بھی غریب نہیں ہے.
یہ کیا کیوں انہوں نے
اسکول پہ کیا
یہ, کیونکہ سر دیکھیں آپ ہم رات کو اگر سوتے ہیں
وہاں جو وہ آرمی ہمارا ایک فرض ادا کر رہی ہے اپنا بارڈر پہ بھی وہاں بھی ادا کی, وہ اس کا جو ریزلٹ ہے وہ یہ ہے. اور سننے میں یہ بھی آیا ہے کہ یہ مسلمان کے نہیں تھے, ان کی شکلیں دیکھیں آپ,
ٹیٹوز بنے
ہوئے ازبک کے, ہاں یہ وہ تھے, ہاں, اور یہ پیڈ لوگ ہیں. ہمارے بارڈر پہ کون بیٹھا ہوا ہے آپ سب کو پتا ہے کون بیٹھے ہوئے ہیں.
ہم رات کو سوچتے ہیں کہ ہمارے جوان ہماری حفاظت کر رہے ہیں, ہماری پولیس حفاظت کر رہی ہے, 200 روپے پہ بک رہے ہیں جناب, 200 روپے پہ بچے بیچ رہے ہیں. یہ انسانیت ختم ہو جاتی ہے یہاں پہ.
آپ یقین کرے یہ میں یہ ہمیں یہ پانی کی پائپ لائن پڑ رہی تھی تو میں یہاں باہر بیٹھا ہوا تو یہ بڑا شرارتی اور بہت پیارا اور بڑا خوبصورت بچہ تھا. یہ تو میرے کان میں آ کے کہتا ہے چاچو آج بڑی زبردست چیز بنی ہوئی ہے کھائیں گے. میں نے کہا کیا بنا, وہ کہتے چھوٹے پائے بنے ہوئے. میں تو یار مریض ہوں دل کا, میں کہاں کھا سکتا ہوں. تو میں نے کہا یہاں مجھے ویسے ہی پین ہو رہا ہے, تو پھر میرے پیچھے کھڑے ہو کے اور مجھے یہ
مساج
دباتا رہا اور تھوڑا سا زور بھی دیتا تھا تنگ کرنے, بڑا میرے ساتھ بڑا مذاق کرتا تھا وہ, اور تھوڑا زور بھی دے دیا. میں نے کہا کیا کر رہے ہو, کہ سوری سوری. اتنا پیارا بچہ تھا, اتنا لائک بچہ تھا, سارے لائک ہیں چاروں, یہ بیٹھا ہوا ہے ماشاء اللہ کا بھائی, یہ سارے بڑے انٹیلیجنٹ ہیں, سب اپنی کلاس میں ٹاپ کرتے تھے اور یہ تو بہت ہی لائک تھا اور بڑا پیارا. آپ یقین کریں گے جب میں اسلام آباد سے پہنچا یہاں, آپ تو مجھے نہیں جانتے لیکن میں آپ کو روز دیکھتا ہوں, ہم کہیں واک کرتے ہیں, آپ وہاں کرکٹ کھیل رہے ہوتے ہیں.
جی
تو جب میں محلے میں آیا تو پورا محلہ رو رہا تھا, آپ یقین کریں پورا محلہ رو رہا تھا. میں نے کہا شاید کچھ اور یہاں ڈیتھ ہوئی ہے یا کیا مسئلہ ہے, ماتم ہوا ہے. پورا محلہ رو رہا تھا, وہ سب اس کے لیے رو رہے تھے, اتنا پیارا بچہ تھا وہ.
اور اس طرح کتنے بچے,
اور یہ دیکھیں نا, مطلب یہ ہے کہ یہ کتنوں کو ماریں گے.
میں خود اس کالج سے پڑھا ہوں, ہمارے سر سعید اسلامیات کے ٹیچر ہمیں آ کے اس طرح یہاں سے پکڑ کے ہم سے بیٹا جی کر کے باتیں کرتے تھے. انہوں نے سینے پہ گولیاں کھائی ہیں. میڈم قاضی ہماری پرنسپل تھی, ان کو چانس ملا ریفیوج کا لیکن وہ پھر آئی ہیں, کہتی ہیں آئی ڈائی بیفور مائی کڈس, اور ان کو گرنیڈ سے اڑایا. پھر ہمارے نواب شاہ ایک سر تھے میتھس کے, ان کو چھلنی کر دیے گولیوں سے. ایک اور ٹیچر کو جلا دیے لیکن وہ پھر بھی آگ لگے ہوئے بچوں کو بھگا رہی ہے. یہ اسپرٹ ہوتا ہے, یہ پاکستانی قوم ہے, لیکن ہمارے جو حکمران بیٹھے ہوئے ان میں انسانیت نہیں ہے.
وہ دو بھائیوں کی کہانی, اسی اسکول میں ایک بھائی اسی کلاس میں تھا تو دوسرا آیا, دوسرا بھائی اس کا آیا اور ہاتھ اوپر کر کے آیا اسے کہ آپ میرے بھائی کو چھوڑ دیں مجھے مار. انہوں نے پھر دونوں کو مار دیا. تو جب اس کی لاشیں گھر گئیں
تصروف کو تڑپا دینے والی بات چیت کے بعد جب ہم سب باہر نکلے تو ہم میں ہمت نہیں تھی کہ ہم کسی اور گھر میں جا کر اس کی کہانی آپ تک پہنچا پائیں. جب ہم واپس آ رہے تھے تو اس بچے کے والد نے ہمیں الوداع کہتے ہوئے جو کلمات کہے وہ میں دہرا نہیں سکتا. لب لباب یہ ہے کہ اس کا اعتماد اس نظام سے اٹھ گیا ہے. وہ ہم سے بات چیت کرتے ہوئے بتلا رہے تھے کہ ہر کوئی ان کو یہی مشورہ دے رہا ہے کہ اپنی باقی اولاد کو لے کر اس ملک سے نکل جائیں, لیکن وہ اس امید پر ابھی بھی قائم ہے کہ پاکستان کے اندر بہتری کی گنجائش ہے. بہرحال جس خوف میں وہ مبتلا ہو چکے ہیں اس کو زائل کرنا ناممکن ہے. ان کو ہر روز اپنا بچہ ہر جگہ پر کھیلتا ہوا نظر آتا ہے. ان کی نیندیں اجڑ چکی ہیں, ان کی زندگی برباد ہو گئی ہے. ایسے بہت سے لوگ ہیں جن کے پاس اولاد صرف ایک ہی تھی, لیکن اولاد ایک ہو یا 11, جس کا بچہ جاتا ہے اس کو پتا ہوتا ہے کہ کتنا بڑا غم ہے. ہم نے اس قوم کو بہت عرصے سے
اس غم میں مبتلا کیے رکھا ہے۔ اب لوگ خاموش نہیں رہ رہے، اب وہ جواب چاہتے ہیں، اور اگر یہ جواب نہ ملے تو اس خاتون کی طرح جو کمرے میں اپنی دل کی آواز ہمیں سنا رہی تھی، بات آوازوں سے نکل کر ہاتھوں تک پہنچے گی اور یہ ہاتھ گریبانوں تک جا پہنچیں گے۔ بیشتر اس کے کہ یہ نوبت آئے، ہمیں ان خاندانوں کے غم کے تدارک کے لیے کچھ ایسا کرنا ہوگا کہ ان کی یہ امید پوری ہو جائے کہ ان کی اولاد تمام قوم کی اولاد کی طرح اب ملک میں محفوظ ہے۔ طلعت حسین کو اجازت دیجیے، اللہ حافظ۔